نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مدن النور والبرهان اللهم صل على سيدنا ومولانا محمد وعلى آله اللهم صل على سيدنا ومولانا محمد بزرگوں سے سنا تھا کہ اللہ کا ذکر جو ہے اس کا رنگ ہر جگہ پر مختلف ہوتا ہے. بڑا تعجب ہوتا تھا سن کر, ذکر تو وہی ہے لیکن جگہوں سے مختلف کیسے ہو جاتی اس کی کیفیت. لیکن تجربے سے معلوم یہی ہوا کہ واقعی الحمدللہ اللہ کے ذکر کے ساتھ جگہوں میں بھی بہت فرق پڑتا ہے. اللہ کے فضل سے الحمدللہ تجربے سے معلوم تو یہی ہوا, اسے جا آج کل اللہ نے ہم پہ فضل کیا ہوا ہے, بہت ہی نہایت فضل و کرم اس کا ہوا ہے کہ مختلف جگہوں پر ذکر کرنے کی توفیق نصیب ہوتی ہے ہم سب کو. تو اس عاجز نے مشاہدہ کیا اس چیز کو کہ ہر مسجد میں ذکر کی نوعیت بالکل مختلف ہوتی ہے, بلکہ جب میں کوئی بات کرتا ہوں تو اس بات کا بھی رنگ مختلف ہی ہوتا ہے, طبیعت بدل جاتی ہے آدمی کی, کہیں جلال کہیں جمال کہیں کچھ, کیفیت انسان کی بدلتی ہے. لیکن شروع دن سے اس جگہ میں اس مسجد میں جو کیفیت ہوتی ہے بے انتہا جلال دلال جمال ہوتا ہے, اور ایسی پیاری پیاری باتیں محبت کی کرنے کا دل کرتا ہے, کوئی خالص تصور کے صوفیزم کی باتیں دل میں آنا شروع ہو جاتی ہیں. اس مسجد کا یہ کمال ہے. ویسے اللہ کا بھی کچھ اچھا نہیں تھا, میرا طبیعت تو آنے سے قبل اچھی نہیں تھی, لیکن جیسے نماز شروع کر کے مجلس نزدیک آنا شروع ہوئی تو طبیعت ایک دم بحال ہو گئی. لیکن بڑا عجیب و غریب مضمون ذہن میں آ گیا کہ یہ لوگوں سے بات کیجیے اس بات میں, اور خالص یہ اس مسجد میں الحمدللہ ایسے ایسے نکات نکلتے ہیں تصوف کے کہ اگر کوئی سالک سنجیدہ ہو, سالک سمجھتے ہیں نا اللہ کے راستے میں چلنے والا جیسے ہم سب ہیں, اگر کوئی سنجیدہ ہے تو الحمدللہ بڑی بڑی قیمتی باتیں نکلتی ہیں یہاں سے. مجلس کا بھی ایک یہ بھی رکھ دیکھ لیں آپ کے, ہر آدمی ایک جیسا نہیں ہوتا, مجلس میں بھی بڑی سے بڑی مجلس ہو یا چھوٹی مجلس ہو مختلف نوعیت کے لوگ ہوتے ہیں. کوئی طبیعت کو مار کے آیا ہوتا ہے, کوئی وقت گزارنے آیا ہوتا ہے, کسی کیفیت میں آیا ہوتا ہے, کوئی دل نہیں کرتا آیا ہوتا ہے, اور کوئی خاص دلچسپی نہیں ہوتی اس کو کسی چیز سے, بس آیا ہوتا ہے. کوئی جلدی جس نے جانا ہوتا ہے وہ تھک آیا ہوتا ہے, کوئی مختلف حالات میں آیا ہوتا ہے. تو اس سے بھی مجلس میں بڑا سخت فرق پڑتا ہے. گزارش یہ ہے میری تصوف کے ایک پوائنٹ آپ کو بتا رہا ہوں, یہ جو مجالس جو ہوتی ہیں تصوف کی کسی اللہ والے کے پاس انسان جب جاتا ہے اس میں زبردستی نہیں ہوتی, بالکل نہیں, یہ خالص و خالص محبت کی چیز ہے, بالکل زبردستی والی چیز نہیں کہ طبیعت کو مار کے اور یہ نہیں جائیں گے تو یہ ہوگا فلاں ہوگا, یا اور ہزاروں چیز انسان کے اندر ہوتی ہیں تو دل نہیں کر رہا ہوتا, یار بیان لمبا ہو جاتا ہے, یا بعض وہ گھڑی کو دیکھنا شروع کر دیتے ہیں, ادھر ادھر جھانکنا شروع کر دیتے ہیں, دروازہ کھولا پھر ادھر دیکھنا شروع کیا, کسی شکل دیکھنے لگی, ہر وقت گردن ہلتی رہتی ہیں ان کی. تو یہ جو ہے کیفیت, اس سے تو ہزار سے بہتر بندہ ہے نا, کہ بجائے لینے کی رحمتیں وہ بہت اللہ کے عذاب لے کے جاتا ہے. یہ تصور کی بات کر رہا ہوں, یہ زبردستی والی بات ہے. یہاں پر جب انسان مجالس میں آئے کسی اللہ والے کی, آپ کو الحمد للہ زندگی کا اسٹارٹ ہے, ہم تو گزرنے والے ہیں دنیا سے, تو اس چیز کا ہمیشہ یاد رکھنا, پتہ نہیں کون کون اللہ والے آپ کو ملیں گے, کن کن کی مجالس میں آپ جائیں گے. یہ تو ابتدا ہے ہمارے ساتھ, ہم تو ٹرین کرا رہے ہیں کہ اللہ والا تو نہیں ہوں میں, یہ تو ایک دم ٹریننگ دے رہا ہوں آپ کو. تو کبھی کسی باتیں آپ کو یاد آ جائیں دعا کر دینا میرے لیے, بس اتنی گزارش ہے اور کچھ نہیں. تو یہ تو میں آپ کو الحمد للہ آنے والے زندگی اور اعلیٰ اوقات میں کیسے کیسے اللہ والے آپ کو ملیں گے, تو ان کو ضائع نہ کرنا. یہ تو ایک ٹریننگ کیمپ ہے, اللہ والا کیمپ تو بھی آیا ہی نہیں, اللہ آپ کو نصیب فرمائے. تو ایک چیز کا ضرور خیال رکھنا, یہ کہ کبھی بھی اس مجلس میں بے ادب نہ ہونا. بس جس قدر با ادب ہو کے جائے گا آدمی اس مجلس کے اندر, اور شیخ کی طبیعت کا مزاج کو سمجھنا سب سے بڑی بات ہے. دیکھ رہے ہیں ہمارے حضرت کہتے ہیں بیعت ہونے سے پہلے سب سے بڑی جو چیز دیکھنی ہوتی ہے کیا, یہ نہیں دیکھنا اس کے پاس کشف ہیں, کرامات ہیں, درجے ہیں, علم ہے, اور بڑے بڑے فقہ ہیں, کچھ نہیں. ایک چیز دیکھنی پڑتی ہے کہ مجھے اس سے استفادہ کس طرح ہوگا, استفادہ سمجھتے ہیں کہ میں اسے فائدہ کیسے لوں گا, اس کی علم کی وجہ سے فائدہ لوں گا, اس کی کسی اور چیز سے فائدہ لوں گا, نہیں. فائدے کے لیے سب سے بڑی ایک چیز ہے یاد رکھنا, استفادہ حاصل کرنا ہے. اگر آپ نے اگر کسی شیخ سے استفادہ حاصل کرنا ہے, فائدہ حاصل کرنا ہے, تو ایک چیز ہے کہ آپ کی اور اس کی طبیعت کی مناسبت ہو, یہ بہت بڑی چیز ہے. اس کے اور آپ کا ٹیسٹ ملتا ہو, الحمدللہ ایسی مناسبت ہو کہ آدمی کو کسی چیز میں قربانی دینے کی کوشش نہیں کرنی پڑے, اتنا آدمی میں ٹیسٹ اس کا ساتھ مناسبت ہو جائے طبیعت کی, نیچر کی. تو جب نیچر کی طبیعت ہو جائے تو الحمدللہ آپ اپنے چار لحاف اور کمبل اوڑھ کے بھی سوئے ہوئے ہوں گے, تو حضرت نے اپنے گھر سے توجہ کریں گے تو آپ کو رنگ دیں گے الحمدللہ. یہ اور یہ کمال جو ہے خود مرید کا ہے, ہمارے کہا جاتا ہے مرید کا خود کمال ہے, وہ کھینچتا ہے جذب سے فیض کو اللہ اپنے شیخ. تو جب یہ مجالس میں آپ جائیں, اس میں سب سے بڑی چیز ہے جو غیر لوگوں کو تو بڑا عجیب لگے گا, یہ کیا ہو رہا ہے, یہ شرک ہو رہا ہے, یہ بدعتیں کر رہے ہیں, یہ جھڑ جھکا لیتے ہیں, یہ کر لیتے ہیں. سنی ہوں گی باتیں, آپ نے اگنور دیں اس کو, بات کو اگنور کر دیں, چھوڑ دیں, کوئی بات ہے. یہ بالکل ڈفرینٹ مجلس ہے. اس میں یہ خیال رکھیں کہ جب مجلس میں بیٹھیں تو کان جو ہے آپ کے بہت ایکٹیو ہونے چاہیے, دماغ ایکٹیو ہونا چاہیے, اور نگاہیں بالکل جھکی ہونی چاہیے, اور مستعدی سے اس بات کو انسان سن رہا ہو. زلزلہ بھی آ جائے تو آدمی اپنے گردنوں کو نہ پھیرے ادھر ادھر, بالکل ہلے نہ, خاموشی کے ساتھ گفتگو کو سنیں, اور ہر گفتگو سے فائدہ پورا اٹھانے کی کوشش کریں. کوئی مجبوری ایسی ہو جائے جس میں جانا پڑے, بہت ادب کے ساتھ اس مجلس سے اٹھ کے آستہ سے جائے. مسجد میں بیٹھ کے ادھر ادھر دیکھنا, یہ دیکھنا, دیواروں کو دیکھنا, گھڑی کو دیکھنا, وہ اس قدر بڑی بے ادبی ہے. کیا ہے کہ وہ جو شیخ بات کر رہا ہوتا ہے اس کی کنسنٹریشن جو ہوتی ہے, اللہ کا فیض اس پہ اتر رہا ہوتا ہے, اس کی طرف اترتی ہے تو سارا عذاب اس آدمی پہنچ جاتا ہے جس نے اس کی طبیعت کو ڈسٹرب کیا, مزمل کیا, بات کو ختم کیا. تو یہ ادب کا نقطہ ایک بہت بڑا دوستوں, جب بھی کبھی اللہ آپ کو توفیق دے کسی اللہ علیہ کی مجلس میں, تو دو چیزوں کو یاد رکھیں, ایک تو یہ کہ مناسبت ہے آپ کی طبیعت کی اس کے ساتھ الحمدللہ, تب کہیں حضرت مجھے بیعت کریں آپ. سب سے بڑی چیز دیکھیں اس کے علم شن دیکھنے کی ضرورت نہیں, کتنے بڑا عالم ہو لیکن آپ کے کتنا بڑا درجے کا آدمی ہو, لیکن اگر آپ کی مناسبت نہیں ہے اس کی طبیعت کی, آپ الجھن ہوگی ہر بات پر, یار بڑی لمبا بیان دے دیا, یار میں نے تو جانا تھا, یار کیا ٹائم ہو گیا, وہ دل کے اندر اس کے وہ ابال اٹھ رہے ہوتے ہیں کیونکہ مناسبت نہیں نا کسی طریقے سے, وہ پھنسا ہوا ہے بلا وجہ پھنسا ہے. بس ایک چیز, تو یہ پہلا قدم ہے جو تصوروں کو انسان اس میں رکھتا ہے. بے ایک چیز شیخ پسند نہیں کرتا اس چیز کو, اس کو ایکسیپٹ کر لیں. وہ نہیں کرتا اپنے پسند کی میری مجلس میں یہ چیز ہو, بالکل نہ کرے, کیونکہ اس سے آپ کا جو فیض بند ہو جائے گا. اس میں ہوتا ہے فیض, سب چیز بلسنگ جس کو کہتے ہیں شیخ کی طرف, سب سے مین چیز ہوتی ہے. تو یہ خود مرید کھینچتے ہیں اپنے ادب سے, اپنے طریقے سے. کچھ بھی ہو جائے اپنے نگاہوں کو بالکل نہ اٹھائے, چہرے کی طرف دیکھنا, بار بار ادھر ادھر دیکھنا, اس کا کٹ ہو جاتا ہے معاملات جو گزر جاتے ہیں سارے. تجدید میں جو آپ تھی ایک بات جو نصیحت کے طور پہ میں نے عرض کی آپ سے, دوسری چیز جو عرض کر رہا ہوں بڑی اچھی بات ہے کہ بھائی یہ اللہ کا راستہ ہے ہم سب پانے کے لیے چلیں. تو اس کی مثال پہلے آپ سن لیں, ایسے ہے کہ جیسے آپ کہیں جانا چاہتے ہیں, کسی شہر میں جانا چاہتے ہیں, اب جانے کے لیے آپ نے دستہ ڈھونڈنا ہے, جانے کے لیے جانا ہے, اب خود دستہ ڈھونڈ رہے ہیں. ایمانداری سے بتائیں کس طرح آدمی دستہ ڈھونڈ سکتا ہے, گم ہوگا یا نہیں ہوگا, دیر ہوگی یا نہیں ہوگی, غلط راستے پہ چلا جائے گا نہیں جائے گا, جس جگہ پہنچنا چاہتے ہیں وہ تو پہنچے گی نہیں. اگر شادی میں جانا چاہتا ہے تو میرے خواب اس وقت پہنچے گا جب جہاں شادی میں جانا تھا وہاں ایک بچہ بھی ہو چکا ہوگا, راستے ہی بھول جائے گا پہنچتے پہنچتے. یہ کون ہے کہ خود آدمی اپنا راستہ تلاش کر رہا ہے جانے کے لیے, شہر میں جانا چاہتا ہے اس جگہ پہ جانا چاہتا ہے. یہ عام ایکسپیرینس والی بات آپ خود کر لیں, گاڑی اٹھائیں, کچھ میں آپ کچھ نہ کچھ میں اس گاؤں میں جانا ہے, پاکستان میں ہوں, انڈیا میں ہوں, کہیں بھی ہوں, بڑا مشکل ہو جائے گا. پھر آپ پوچھیں گے کسی دیہاتی سے کچھ, تو وہ بھی الٹے سیدھے راستہ بتائے گا, سیدھے جاؤ سیدھے کھبے نہ موڑو نہ, پھر سیدھی سڑک آئے گی نا, وہ اور چکر دے دیں. تصوف یہ راستہ ہے کس کی طرف جانے کا, اللہ کی طرف جانے کا, یہ اللہ کا راستہ ہے خالص. ہزاروں نام لوگوں نے دی, اس کو صوفیزم بھی کہا ہے, درویش بھی کہا ہے, فقیر زندگی بھی کی ہے, بڑے بڑے درویشوں نے اللہ والوں نے اس کے نام دیے. اصل لفظ جو تصوف کا سلوک کہتے ہیں, اس میں آدمی چل رہا ہے اب راستہ ملے. اب یہ سوال ہے کہ ہم اللہ کے لیے چل رہے ہیں, اللہ کے راستے بھی چل رہے ہیں, کیا لینے کے لیے؟ اللہ کی معرفت, اللہ کا عرفان, اللہ کا قرب, یہی ہے نا ہماری منزل, بالکل یہی ہے نا جی. تو راستہ کون سا ہے ہمارا, کس نے بتایا؟ اب میں کوشچن کروں آپ سے, اسٹوڈنٹ ہے تو کوئی کہہ جی ذکر راستہ ہے جناب, ذکر سے جائیں گے, خوشی نماز راستہ ہے, کوئی کہہ جی جی وہ پانچ چیز ہے راستہ ہے. لیکن دیکھیں سبحان اللہ, یہ راستے نہیں ہے. جب خود ہی وہ آدمی جس کی طرف ہم جا رہے ہیں وہ جو راستہ بتائے گا, وہ کتنا مستند راستہ ہوگا, بولے سبحان اللہ. اس سے مجھے بتائیں کہ جو آپ کسی راستے پہ جا رہے ہیں تو جہاں جس کے گھر آپ جا رہے ہیں وہ آپ کو جو راستہ بتائے گا, جی فلاں روڈ سے آپ آئیں گے تو سیدھے آ جائیں گے, آپ مڑنے کی ضرورت نہیں ہے, باقی کدھر نہ جانا, ایک روڈ آئے گا وہاں سے دائیں کر لینا, وہ راستہ ایک جو بالکل تجربہ آپ کو بتائے, ادھر جانا ہے, الٹے جانا, سیدھے جانا, کون سا راستہ صحیح ہوگا؟ جو کہ راستہ جس کے گھر کا راستہ ہوگا خود بتائے گا. تو حقیقت یہ ہے کہ جس کے گھر کی طرف ہم جانا چاہ رہے ہیں, جس کو پانا چاہ رہے ہیں, اسی نے خود راستہ بتایا. اگر وہ پتہ چل جائے ہمیں تو پھر تو میں خیال دوسرے راستوں کی ہمیں گھومنے کی ضرورت ہی نہیں ہے. بتاؤ وہ کون سا راستہ ہے جو اللہ نے بتایا ہے؟ یہ سوچنے والی بات. دیکھیں اللہ پاک نے قرآن میں راستہ بتایا, اس راستے کے بغیر آدمی نہیں پہنچ سکتا. اگر ہم نے پہنچنا ہے دوستو, سنجیدی ہے, اس راستے کو اختیار کرو, تب اللہ کی معرفت کو عرفان کا راستہ ملے گا. ہاں یہ تو ہے بھائی, اپنا سیدھا سادہ نماز پڑھ رہے ہیں, روزہ رکھ رہے ہیں, حج کر رہے ہیں, وہ تو ایک الحمدللہ ایک عام مسلمان آدمی کو چلتا ہے ہمارا, لیکن یہ تو راستہ ایک اسپیشل ہے نا, خالص اللہ کے قرب اور معرفت کو حاصل کرنے والا راستہ ہے. اس کے لیے جو قرآن نے بتایا راستہ وہ میں آپ کو بتا دیتا ہوں, بڑا واضح قرآن میں آیت بتائی, وجاہدوا فینا لنبتغوا سبلنا, قرآن نے کہا اللہ پاک. بھئی جو راستہ وہ کون سا ہے؟ وہ جہادو. جس وقت تم اس راستے کو پکڑو گے, سڑک کو پکڑو گے, کون سے راستے کو؟ مجاہدے کے راستے, وہ جہاد. جب تم اس سڑک پہ چلو گے ندی ہم سورنا, تو پھر کیا کہ میں خود ہی تمہیں گھسیٹتا ہوا لے آؤں گا اپنے پاس. ان اللہ مال موس نہیں, لا مال موس نہیں, اللہ تعالیٰ نے کہا ہے. ہم لا مال موس, لام جو ہے تاکیدی ہے, اس میں عالم ذات جانتا ہوں کہ ڈیفینیٹلی ہر حالت میں لا مال موس نہیں. تاکید اللہ تعالیٰ نے کہا کہ ہر حالت میں ایسے انسانوں کو جو میرے اس راستے پہ چلتے ہیں, وہ ایسے لوگ لمحوں سنین کے یقیناً یقیناً وہ پہنچ جاتے ہیں اس راستے پر. محسنین اللہ پاک نے کہا ہے, سوال ہی پیدا نہ پہنچے کہ راستہ تو ایک تو میرا خود بتایا ایڈریس آپ اپنے پہنچنے کا, اس کے بعد خود میری مدد آپ کے ساتھ جاری ہے, اور تیسری جا خود میں تمہیں گارنٹی دے رہا ہوں کہ تم پہنچ جاؤ اس راستے سے. کون سا راستہ ہوا؟ وجاہدوا, مجاہدے کا. اب یہاں سوال کریں, مجاہدہ کیا؟ مجاہدے یہ رات کو تہجد کریں, یہ مجاہدہ ہے؟ نہیں جی, 1,00,000 تسبیح ذکر کی کریں, یہ مجاہدہ ہے؟ اشراق پڑھیں جی, یہ مجاہدہ ہے؟ ہم تو اسی کو سمجھتے ہیں نا بھائی, کیا کرتے ہیں؟ بہت جی, میں صبح نماز اشراق پڑھتا ہوں, اس کے بعد پھر لمبا ذکر کرتا ہوں, اس کے بعد اشراق پڑھنا شروع ہوتا ہے, پھر رات میں قرآن کی تلاوت کرتا ہوں. اور پھر اس سے کیا کر رہا ہے؟ مجاہدہ کر رہا ہے. ہم اسی کو کہتے ہیں نا مجاہدہ, ہاں؟ یہ نہیں ہے مجاہدے کا مطلب, یہ نہیں. یہ سمجھ لیں چیز, آپ یہ ایک دھوکہ بہت بہت بڑا دھوکہ ہے, اور اس میں کرنے والے یہ جو راستے میں بتا رہا ہوں آپ کو, مجھے بتائیں کتنے لوگ پہنچے ہیں؟ پہنچتا نہیں, پہنچتے بڑے بڑے آپ دیکھ رہے ہیں, عابد لوگ بیٹھے ہیں, جاہل لوگ بیٹھے ہیں, لیکن معرفت نہیں ہوتی ان کے پاس, نہیں پہنچ سکتے. اس جہادو کا مطلب کیا, سمجھنے میری بات آپ؟ جہادو کا مطلب کیا ہوا پھر؟ جہادو کا مطلب ہے لڑائی, جنگ, لڑائی, جنگ, مخالفت, دشمنی. کس کے ساتھ؟ نفس کے ساتھ. یہ ہے مجاہد, کہ جو زندگی کے آخری سانس تک نفس کے ساتھ کبھی ہاتھ نہ ملائے آدمی, سبحان اللہ. ہر سانس کے ساتھ سب سے بڑا جو دشمن اس کا کون سا ہے؟ نفس. یہ ہے اس کا مطلب جہاد, کہ جس نے اپنے نفس کے ساتھ دشمنی کر لی, لڑائی کر لی, جنگ کر لی, کہتا ہے بھائی سوال ہی پیدا میں تیرے ساتھ تعاون کروں گا, تیرے ساتھ تیری بات مان کے چلو. نفس کی بات مان کے چلیں گے لاکھوں ہی عبادات آپ کر لیں, اللہ کی معرفت نصیب نہیں ہو سکتی. نفس کے مخالفت چلیں گے, الحمدللہ تھوڑی سی عبادت جو ہوگی وہ آپ کو نصیب کر جاتی اللہ تعالیٰ سے. اصلی عبادت ہوا ہے یک زمانہ صحبت با اولیاء, کہتے ہیں نہیں فرض, ایک لمحہ کسی اللہ والے کی صحبت میں بیٹھ جانا 100 سال کی بے ریا عبادت سے افضل ہے. اللہ کیوں؟ اس لیے اب میں آپ بتا دوں کہ نفس کی لڑائی یہ راستہ ہے اللہ کا. اگر ہم اللہ کو پانا چاہتے ہیں, اللہ کو ہم کس روڈ پہ چلنا چاہیے؟ نفس کی مخالفت کی راہ پہ چلنا چاہیے. اور صبح اٹھنے سے, بستر سے اٹھنے سے لے کر رات تک جاتے تک ہمیں کون گائیڈ کرتا ہے دوستو؟ دو طاقتیں گائیڈ کرتی ہیں, یاد رکھنا, صبح سے لے کے رات تک دو طاقتیں جو گائیڈ کرتی ہیں, ایک اللہ سبحانہ تعالی جو ہمیں گائیڈ کرتا ہے, اور دوسرا نفس. یہ دیکھ لیں صبح سے لے کے, جیسے انسان اٹھتا ہے تو نفس فوراً کام شروع کر دیتا ہے, چل بھائی یہ کر, چل بھائی وہ کر, چل بھائی یہ کرنا ہے, چل بھائی وہ کرنا ہے. ساری دن ہم اس کی خواہشات کو پورا کرتے رہتے ہیں, ساری دن ہم اس کی خواہشات کو پورا کرتے رہتے ہیں, نمازیں بھی پڑھ رہے ہیں, ذکر بھی کر رہے ہیں, قرآن, اور خواہش کسی کی پوری کر رہے ہیں؟ اللہ, نفس کی. کاش ہم نفس کی مخالفت کر کے بے شک تھوڑی عبادت کرتے اور صبح سے لے کے شام تک نفس کے خلاف چلتے تو شام کو اللہ ہم سے راضی ہو جاتا. بات سمجھ آئی؟ بہت قیمتی نقطہ ہے. यहां फेल होता है आदमी और फिर उसको समझ नहीं आता यार क्या बात, मैं ये सब कुछ करता हूं फिर पता नहीं क्या। अक्सर सालकेन के दिल के अंदर ये वसवसे और ख्याल आ जाते हैं कि यार काम बन नहीं रहा, इतना अर्थ हो गया, हम जिक्र करते हैं और फला भी करते हैं ये भी करते हैं, कोई काम नहीं बन रहा हमारा, कुछ हुआ नहीं। वजह यह है कि वो अपने नफ्स के साथ तामुन किए हुए हैं, मखालत उसने नहीं की अभी तक। अच्छा, अब नफ्स की मुखालफत किस तरह की जाए, नेक्स्ट स्टेप ये हो गया ना। नफ्स की मुखालफत ऐसी चीज है दोस्तों आप और मैं तनहा नहीं कर सकते, ये तो बहुत बड़ा दुश्मन है ना। कभी आप समझेंगे मैं नफ्स की मुखालफत कर रहा हूं, हकीकत में वो चक्कर जैसे आपसे मुखालफत नहीं कर रहा और अपनी बात मनवा रहा है। यार ये जायज नहीं है, तू कैसे कर सकता जायज नहीं है, मैं तुझे सुनाता हूं हदीस से, अभी आपको जायज करा रहा है। नहीं यार इसके अंदर तो मुबाह है, इसमें कर ले तो क्या फर्क पड़ता है, ऐसे इजाजत लिए उसने फलाने फतवा दिया इस पर तो ये हो जाता है यार। देखिए नहीं यार इतना कोई जरूरी थोड़ी ये बात फला हो जाए, तो वो क्या है कि नफ्स हकीकत में आप समझ रहे हैं मैं मुखालफत कर रहा हूं नफ्स की, लेकिन क्या है आप उसके साथ तमन कर रहे हैं, तो पता ही चलता है अल्लाह ताला ने फरमाया कि ये कभी ऐसा नहीं होगा कि इंसान नफ्स को अकेला जो काबू कर ले, अकेले इंसान के काबू एक नफ्स उसके नहीं आएगा, उसके लिए डेफिनेटली चाहिए कि किसी अल्लाह वाले के साथ दोस्ती करनी पड़ती है। मिसाल के तौर पर कि आप कभी भी अपने साफे को सही बांध नहीं सकेंगे, डैडी को आप सही नहीं कर सकेंगे, सुरमा आप सही नहीं लगा सकेंगे जब तक कि आपके सामने शीशा नहीं लगा होगा। अगर शीशा नहीं होगा तो बड़ा मुश्किल होगा, साफा यहां आ जाएगा, सुरमा यहां लग जाएगा, डैडी काटने के बाद मूंछें बड़ी हो जाएंगी, डैडी छोटी हो जाएगी, यानी कोई भी नहीं। अगर कोई खातून है तो उसका हुस्न तो माशाल्लाह बहुत खूबसूरत हो जाएगा, सुर्खी कहीं से कहीं पहुंच जाएगी, रंग कहीं से कहीं लग जाएगा, क्योंकि शीशा नहीं है। इतना सख्त जरूरत है इंसान को अपनी जाहिरी बनावट के लिए शीशे की, तो सुभान अल्लाह इसी तरह अंदर की बनावट के लिए किसी अल्लाह वाले का शीशा चाहिए। उसके अंदर जब तक आप अपना अक्स नहीं फेंकेंगे अल्हम्दुलिल्लाह, और जब तक वो जैसा शीशा बताता है ना, वह देख शक्ल तो देख अपनी, साफा तो देख किधर जा रहा है तेरा, और सुनवा किधर लगा रहे, शीशा बोल रहा है आपसे, यार ध्यान कर कि नाक में ना मार लेना, शीशे की आवाज आ रही है ना आपको, मुंह से काटनी तो ना नाक काट लेगा, देख मैं तो बताता हूं यहां से कर, आप शीशे को देखते बोलता जा रहा है अब उसको करते जा रहे हैं। बिल्कुल इसी तरह सुभान अल्लाह शेख बातिन का ऐसा आईना है कि जैसे ही इंसान उसके सामने जाता है तो वो उसके आईने को रिफ्लेक्ट करना शुरू कर देता है। इसी अल्लाह पाक ने लाजिम फरमाया इस चीज को, अगर तुम नफ्स के रास्ते पर जाओ अकेले, तुम बेशक कितने बड़े तुम जब आबिद बन जाओ जाहिद बन जाओ, लेकिन तुम्हें हजारों चक्कर दे रहा होगा नफ्स, नफ्स से बराबर कोई चक्करबाज है ही नहीं, जिसे कुरान ने कह दिया, एक नबी के सामने कह दिया, उससे कहलवा दिया कि भाई ये क्या है, ये तो बुराइयों की तरफ दावत देने वाली चीज है नफ्स, तो इस पर तो हर कभी करना ही नहीं, सोचना भी ना कि तुम्हें सही रात मशवरा देगा। मौलाना मसनी में, मौलाना रूम मसनी बड़ी खूबसूरत हकायत लिखी है, लंबी है, उन्हें बयान करता, तो ये तो बहुत तकलीफ चीज है, और कभी अकेला आदमी इसमें कामयाब नहीं हो सकता। शायद आपको थोड़ा तजर्बा इस बात में हो गया, मतलब बहुत से फतवे वो नफ्स आपको अंदर ही देगा, ये कर ले यार फलां कर ले, और जब आंख खुलेगी, भी तो आंख बंद है ना हमारी, आंख कब खुलेगी, जिसको लोग समझते हैं आंख बंद होगी, लेकिन उसको आंख खुलती है इंसान की, सुभान आंख खुलेगी हकीकतें नजर आएंगे, ओहो मैं करदा रहे हैं, मैं तो इसको दीन समझता था, मैं तो समझता था मैं आशिक हो गया इस काम के साथ, दुनिया ने मुझे धोखा बड़ा धोखा दिया, मैं तो अपने आप को बहुत ऊंचा आशिक समझ रहा था इस चीज से, जब आंख खुलेगी चलेगा तू तो सबसे बड़ा नफ्स प्रस्त आदमी था, अरे पंडित खाता रहा तू काम क्या करता रहा, तू है ही नहीं, तो काम तेरा काम कोई है ही नहीं कबूल अल्लाह पाक करे। तो सबसे बड़ी चीज है जो अल्लाह का रास्ता, वो कौन सा है, जहदू नफ्स की मुखालफत करना है, और नफ्स की मुखालफत कौन किस तरीके से होगी, जब इंसान के अल्लाह वाले के पास जाएगा, अपने आप को पेश करेगा, अपनी गलतियों को पेश करेगा, अपनी इसलाह की नियत करेगा, अपनी इसलाह से कराएगा। आज का तो जमाना भाई आप किसी कुछ कह नहीं सकते, खड़े को सामने कह देते, हमने जी आपकी बातें पसंद आ रही ना, हम नहीं आते, ये बहुत बड़ी चीज है जी, बहुत से लोगों से कहते सुना है, नहीं जी नहीं ये चीज सही नहीं है जी, हम जी इस चीज को एक्सेप्ट नहीं कर सकते, ये जी हमारे तो काबू की बात नहीं, फला नहीं। मुजाहिदा वही होगा आपका जहां आपका शेख होगा, और जो आपका शेख, जो उसका मुजाहिदा कैसे शुरू होगा, मुजाहिदा ऐसा शुरू होता है कि हमें अपने शेख की तबीयत पे चलना पड़ता है, फिर ये देखना नहीं पड़ता कि जहां मना किया जा रहा है उससे मना है, जिस तरफ किया जा रहा है वो कर रहा है, उसके अंदर वसवसे आ रहे हैं, कोई ख्यालात आ रहे हैं, तो मुजाहिदा नहीं हो रहा, क्योंकि शेख जानता है कि क्या चीज इसके लिए सही है और क्या गलत है, क्या करना चाहिए इसको, क्या नहीं करना चाहिए, खुद उसके अपने फैसले नहीं होते, बल्कि बाज औकात जब वो उससे मुजाहिदा कराता है अपने मुरीदों से, ऐसे ऐसे लोग मुजाहिदे कराते थे, तो बार बार आदमी समझ नहीं सकता कि कैसे हो रहा है, ये किस तरह कर रहा है, ये तो भेज जाती कर रहे हैं इसके साथ, मुझे यहां एक वाकई याद आता है, हद गौस पाक रहमतुल्लाह पीरान पीर गौस पाक रहमतुल्लाह का वाकई याद आता है, कि एक औरत आई, उसने कहा हजरत, जैसे पुराना जमाना होता था पीरों के पास अपने औलाद को लड़कों को भेजते थे कि जाए इसको भी कुछ सही कर दे, इतने एतकाद थे ना लोगों के, आज को तो खत्म हो गया कि भाई किसी अल्लाह वाले की खानकाह में भेजेंगे तो वहां अल्लाह वाला ही होगा, कोई दूसरा काम तो नहीं कराएगा उससे, तो इसकी सुबत में रहेगा अलहमदिल्ला मुजाहिदा करेगा, बंदा मेरा बेटा नहीं खो जाएगा, कोई छाप पड़ेगा, तो फिर गौस पाक के जमाना था उस वक्त, वही औरत उसने पेश कर दी, हज़रत फजल कशी रहमतुल्लाह ने बयान की ये बात, मैं छोटी मोटी बात नहीं कर रहा, कितने बड़े दर्जे के बुजुर्ग थे इनकी बात, हमारे दादा जी, तो कहने वो अपने बच्चे को छोड़ गई वहां हजर के पास, तो कोई काफी दिनों के बाद आई, देखो हाल तो देखो क्या है, मेरा बेटा किस हाल में पहुंच गया, कहां चला गया, और जब वहां पहुंच देखा तो हजरत के खाने का टाइम था, उनका दस्तखान लगा है, बड़े माशाल्लाह अमीर कबीर हजरत थे, तो उनकी पोशाक भी बड़ी जबरदस्त होती थी, लिबास बड़ा ऊंचा होता था उनका, तो खाने का दस्तखान लगा, जहां मुर्गा रखा, जिसको चिकन बोलते हैं पाकिस्तान, मुर्गा कहते हैं उसको, मुर्गा खा भी मुर्गा खा है, तो मुर्गा मुर्गी वो तनावल फरमा रहे उसमें, और साथ ही दूसरे कोने वो बच्चा बैठा उसका सूखी रोटी खा रहा, पानी में डुबो के हजरत वो खा रहे थे, और जो आई माँ उसने कहा है ये क्या, ये कैसा अल्लाह वाला, देखा आप ये कैसा दरवेश, खुद तो खा रहे हैं जनाब, मुर्गा खा रहे हैं, मेरे बेटे को उसने सूखी रोटी दी हुई, मैं तो छोड़ के गई थी कभी कोई इसमें, यहाँ माशाल्लाह अल्लाह वाला बन जाएगा, कुछ हो जाएगा, तो माँ थी उससे रानी का कहती है हजरत ये भी कोई इंसाफ की बात है, ये कौन सी सुन्नत हुई, सुन्नत पूछ रही हो क्या आप, तो यहाँ खा रहे हैं मुर्गा और उसको आप दे रहे हैं सूखी रोटी, ये तो कोई बात नहीं है, ये तो मुझे इतना बहुत ज्यादा कर रहे हैं, तो हजरत को जला लाया, कहता अच्छा ये बात है, तो आपने प्लेट की तरफ इशारा किया, तो उस प्लेट की इशारा करके मुर्गी की तरफ जिंदा हो जाओ, सुबह करामत थी आपकी, करामत तो बहुत है ना आपकी, जैसे उन्होंने कहा जिंदा हो जाए, वो प्लेट में से एकदम बोटी जुड़ना शुरू हुई, थोड़ी देर के बाद मुर्गा खड़ा होकर अजान देना शुरू कर दी उसने, करामत तो मानते हैं बुजुर्गों के नहीं मानते, उसने अजान देना शुरू कर दिया, उस औरत ने देखा, तो फिर अजान क्या फरमाया कि तेरा बेटा जब इस काबिल हो जाएगा ना तो उसको भी मुर्गे मिलने शुरू हो जाएंगे, ये मुझे अल्लाह ने दिया इसको भी अल्लाह ही देगा, इस काबिल तो हो जाएगा, इशारा क्या था कि अभी तो नफ्स की मुजाहिदा हो रहा है इसको, तुझे क्या पता कि ये जो रोटी जो खा रहा है इसमें उसको क्या कुछ मिल रहा हो, देखिए तो बाज़ औक़ात ऐसा होता है कि ऐसे ऐसे मुजाहिदे अल्लाह वालों के यहाँ हो जाते हैं, तो वहां तो यही है, इसको बड़ा अच्छा जो मिसाल दी है बुजुर्गों ने कि जिस वक्त आप किसी से बैत हो जाए और ताल्लुक जोड़ लें तो फिर आप मिस्र मुर्दे के हो जाए, जैसे मुर्दा नहीं होता आदमी, हाथ खड़ा कर दो, हाथ मोड़ दो, गर्दन मोड़ दो, ठंडा पानी फेंक दो, गर्म पानी फेंक दो, उसको पता होता है मुर्दे को नहीं पता, बस यही हाल क्या कि जब हमने अपने आप को सुपुर्द कर दिया उस शख्स, دائیں لے جائے بائیں لے جائے, یہ کر دو یہ کرنا ہے, تمہیں فلاں نہیں کرنا, اس نفل کو پڑھو, اس قرآن کو آپ نے پڑھنا, آپ دوسری کو نہیں پڑھنا. آج تو آپ کو بتاتا ہے بڑا مشکل ہوتا ہے اگر کسی کو کہا دیا جائے نا کہ یار تم سورہ کاف نہ پڑھنا ہے اس جمعے پر, تم اس طرح کرنا, اتنا ذکر کر لینا. ہم نے تو یار کل مسئلہ سنا ہے مولانا سے کہ سورہ کاف پڑھتا ہے تو زمین سے آسمان تک روشنی ہوگی اور فلاں ہوگا, ہوتا ہی نہیں ہوتا. تو اس سے پیچھے صرف اتنا سوچ رہے ہیں آپ, لاجک اتنی لاجک انسان کے ذہن میں ہونی چاہیے کہ یہ سب کچھ ہے لیکن میری استطاعت جو اس وقت اتنی نہیں ہے کہ میں یہ کام کر سکوں, میری استطاعت نہیں ہے کہ میں ان چیزوں کو برداشت کر سکوں. مجھے جس طرح میرا شیخ مجھے لے کے جا رہا ہے, حقیقت میں آئیں گی وہی امارات حدیث اور قرآن والے جتنے بھی زندگی میں ہوں گے. آپ نے دیکھتے کہ نفس کے ختم کرنے کے لیے بزرگوں کی میں آپ کو کیا کیا مثال دوں کہ انہوں نے کئی چیزوں کو توڑ دیا جو حلال تھیں, انہوں نے اپنی زندگی ختم کر دیا. اس کو کئی بزرگوں نے شادی نہیں کی, کھانے نہیں کھائے, میٹھا نہیں کھایا, بستر پہ نہیں سوئے, بیوی کے پاس نہیں گئے, جنگلوں میں چلے گئے, ہے یا نہیں واقعت. ستو ساری زندگی کھانکتے رہے, کبھی روٹی نہیں کھائی, کہ کسی طرح اس نفس کے ساتھ جو میں نے تعاون نہیں کرنا. نفس کہتا ہے میں نے حلوہ کھانا ہے, اس کے تجھے آج حلوہ نہیں دینا, میں نے تجھے 3 دن کے روزے رکھوانے. سبحان اللہ, ہم یہ سمجھ گئے یہ تو جائز ہے, یہ ٹھیک ہے, یہ ایک الگ لائن, لیکن یہ جو لائن میں آپ کو بتا رہا ہوں اس میں تو نفس کی مخالفت چاہیے. اگر شیخ نے کہہ دیا تم نے 3 مہینے تک اپنی بیوی کے پاس نہیں جانا, پھر بیوی کو طلاق 3 مہینے کی, اب وہاں فتوی یہی کہا شیخ ہے جی, یہ فلاں دیا خود اندر نفس. جہاں جہاں شیخ کی باتوں کے سامنے آپ کی آرگومنٹ آنے شروع ہو گئے, تھاٹس آنے شروع ہو گئے, تو سمجھے ابھی تک نفس آپ کا ختم نہیں ہوا. جو مقصد کے لیے آپ آئے, اپنے آپ کو بھیجا نہیں آپ, سمجھے میری بات نہیں سمجھ, قیمتی ہے یا نہیں. اگر کامیاب زندگی بہت تھوڑی ہے دوست, آج ہی اپنا ہم تعین کر لیں کہ ہم اپنے ٹائم کو ویسٹ نہ کریں, منع ہے تو ٹائم ویسٹنگ, بالکل بالکل ٹائم ویسٹنگ والی بات ہے. اب یہ 2000 آئے ہیں, اب ان کو پتہ نہیں ان کے کیا آئیڈیا ہوا آنے کا, اپنی پسند سے آئے ہیں, تمہیں بیٹھ کے پیچھے آگے ذکر کریں گے, شاید ذکر میں یہ ہوگا تو ثواب اتنا ہوگا, یہ لائن ہے ہی نہیں ہے. سبحان اللہ, شیخ کی مجلس میں جانا ہو تو اس طرح جانا ہوتا ہے, نہیں بتایا ایسا ہو سکتا ہے, اور لینے جائے اللہ پانے اللہ کو جائے. ایک چیز کو شیخ آپ بیٹھ ہوں شیخ پسند نہیں کیا, اس کا یہ حرام ہے, بیٹھ کے ڈاڑی نہ رکھنا, اور وہ آئے جا رہے ہیں بیٹھے ڈاڑی کٹی, مجھے بتایا. یعنی وہ چیزیں جو اگر آپ واقعی اللہ کو پانا ہے تو کیوں اپنا ٹائم ویسٹ کرتے ہیں, جیسے میں نے آپ کو مثال دی, کیا نہیں کہ دیواروں کو جھانکنا شروع کرتے ہیں, آپ ادھر کیوں آئے ہیں, بھائی آنے کی ضرورت تو نہیں بالکل ہی, کیا فائدہ ہے, آپ وقت سے کریں, ثواب بھی نہیں ملے گا, میں بتا رہا ہوں, میں لکھ کے دیتا ہوں آپ, کسی ذکر کا بھی ثواب نہیں ملے گا اس مجلس میں آپ کو نہیں ملے. قانون ہے اصول ہے اللہ کے پانے کے لیے بہت بڑے, اتنی بڑی بات کچھ وجہ حدو, یہ سارا نفس ہے نا, اب چلتے ہیں صبح آ جائیں گے شام کو بیٹھ جائیں گے, نہیں یہ دل نہیں کر رہا, ابھی ڈاڑی رکھنا صاف پانے کو بھی دل نہیں کر رہا, فن نہیں کر رہا, تو پھر آئے کیوں اس مجلس میں. ایک شیخ ہے, اس کے شیخ کا رنگ ہے اپنا, اور شیخ آپ کے نفس کو ماننا ہی چاہتا ہے, ہر مرید کے نفس کو ماننا چاہتا ہے, جب اس نے ایک چیز کہی آپ عمل کیوں نہیں کر رہے, اس چیز کو نہیں کر سکتے, ہوتا ہے سواب کے. تو بھائی کسی مسجد میں جا کے آپ درس سن لیں, سب ماشاء اللہ ہر مسجد میں درس ہو رہا ہو, سیرت کا ہو کے تیاری ہو رہی ہوگی, جلسے جلوسی جائیں, اپنا وقت کیوں ضائع کرتے ہیں, صحیح کہہ رہا ہوں نہیں کہہ رہا, یہ اس طریقے سے آنا بالکل فضول ہے. آؤ تو اسی رنگ میں آؤ جس رنگ میں آپ نے شیخ کو قبول کیا ہے, اور جب تک شیخ کا رنگ نہ چڑھ جائے, سبحان اللہ, جب تک رنگ نہ چڑھ جائے, ایسا رنگ چڑھتا ہے شیخ کا کہ اترتا ہی نہیں ہے, میں آپ کو بتا دوں, جہاں تک چڑھ جاتا ہے کہ آدمی سمجھتا ہے کہ میرا شیخ بیٹھا ہے. مجھے یاد ہے ایک دفعہ میں مدینہ منورہ گیا ہوا تھا, میں بیٹھا تھا ریاض جنوں کے پاس, دو آدمی پیچھے ہمارے ہی شہر کے پیچھے آ کے بیٹھ گئے, مجھے تو پتا نہیں, ہمارے شہر کے حضرت کے ساتھ ہی بیٹھنا, پیچھے بڑے ادب کے ساتھ بیٹھے رہے, میں جو اٹھا कहते जी हम तो जी आधे घंटे के बैठे हैं, यकीन करें हम तो समझते हजरत आए हुए, बिल्कुल आप पीछे हजरत लग रहे थे। कहते दो घंटे से बैठे थे कि हजरत गर्दन फेरे तो हाथ हाथ में, हम तो इसी इंतजार में बैठे थे आपके। कहते इस रंग चढ़ जाते आदमी को, कहने लगा मैं भाई मैं तो कोई वही के वही, मैंने तो कोई रंग नहीं चढ़ाया अपने, तस्वीर बन जाती आदमी। वजह जब अपने आप को फना कर देता है आदमी अपने शेख के अंदर, जो उसको पसंद वो उसको पसंद, जो उसको ना पसंद वो उसको ना पसंद, जो उसकी याद वो उसकी याद, जबरदस्ती है ही नहीं। जो जबरदस्ती कराने वाले लोग हैं वो तो वैसे तबीयत खराब करके चले जाते हैं शेख, और उसकी भी तबीयत खराब होती है, और खुद भी गाली सुन के घर जाके आराम से बैठते हैं। फजूल बात है, ये नहीं है तरीका, खानकाओं का ये तरीका नहीं है। माशाल्लाह तबलीग से चल रही वहां शामिल हो, तबलीग में जाए, वहां आपको चिल्ली भी कराएंगे, सेहत उसे लगाएंगे, जो स्टैंडर्ड के लोग वहां जाए। यहां तो ये रास्ते ये बिल्कुल मुख्तलिफ रास्ते, इस रास्ते में तो अल्लाह ने गारंटी दी अल्हम्दुलिल्लाह कि जो जाहदू के लिए आएगा सुभान अल्लाह वो तो उठ के ही निकलेगा कि वलायत उसको नसीब हो चुकी होती है। तो समझिए तो सोच भी नहीं सकता कि मैं अपने शेख के खिलाफ की बात करूं। कैसे कैसे मुजाहिदे लोगों ने की, ये हजरत की फिर बात बताता हूं, हजरत फजल कर अल्हम्दुलिल्लाह ने लिखा अपने अल्फाज में अजीब चीज, कहते तुम क्या समझते हो मुजाहिदे को, चार चीन कितनी दूर है इंडिया से आप देखो, हजरत बाकी बिल्ला रहमतुल्लाह अलैह जो नक्शबंदी सिलसिले को हिंदुस्तान में लेकर आए, जिस तरह चिश्ती सिलसिले को हजरत ख्वाजा गरीब नवाज लेकर आए, आपके जरिए से आया था चिश्ती सिलसिला, इसी तरह नक्शबंदी सिलसिला जो आया वो हजरत बाकी बिल्ला रहमतुल्लाह लाए थे, उनसे इम्पोर्ट पर जब वो आए तो सिलसिला नक्शबंदी शुरू हुआ। मैंने इससे पहले नक्शबंदी सिलसिला नहीं था, वानी है हिंदुस्तान, उन्हीं से बैठ हुई था मुजद्दद साईं रहमतुल्लाह भी, उन्हें तो पता ही नहीं था, वो तो चिश्ती थे पहले, गरीब नवाज किस तरफ का सिलसिला चलता था, उनके वालिद साहब को उसी में बैठ थे, वो एक ही शेख था उस वक्त। तो जिस वक्त ये आया बाकी बिल्ला है, फिर इनको पता लगा कि नक्शबंदी सिलसिला भी कोई है, तो फिर उन्होंने उससे बैठ की, फिर इससे फैसला साहब हज बाकी बिल्ला के पास उनके जो वरीदीन में से फरमाते हैं कि एक मुरीद आता था, अपन आप सोच सकते हैं इन बातों को सोच सकते हैं, ये दो हजरात आए घर से, यहाँ घर है इनका आदमी मजलिस में आ सकते हैं, हमेशा इस याद, हालांकि एक दिन मजबूरी दो दिन मजबूरी, अब देखें क्योंकि यहाँ नफ्स खुशी हो रही है, इसमें डायरेक्ट बात करता हूँ आदमी से, मुझे कहना होता ना ये क्या कर रहे तू, पता है ना आपको मैं पीछे ये यहाँ नफ्स कोई बुरा मानता फिर आता क्यों है, बुरा मानने का चक्कर नहीं है, बल्कि अप्रिशिएट करें मेरे लिए, अंबाले का डब्बा लेकर के हजरत आपने मेरी सलाह कर दी है, मजा तो जी है, मैं कहूँ वाकई भाई अल्हम्दुलिल्लाह इसने मेरी बात पसंद की, बजाय इसके मुंह बना के बुथा बना के निकल जाए बाहर और फिर कोई बदतमीजी दोबारा आके करे, बल्कि शुक्र करे मुझे क्या जरूरत है मैं आपके पीछे फिरूँ या अपने दिमाग चाड़ते फिरूँ, आपको डर जाए बाढ़ में जाए आप जिधर जाते हैं मुझे क्या ताल्लुक, करते रहे बैठ के बंधन नचाते रहे, लेकिन यह है मैंने बताया कि इस मजलिस के अंदर ये जो मजलिस कायम है, मैं आपको बताता हूं कोई एक शख्स ऐसा होगा जिसकी वजह से अल्लाह ताला ने बोल्ट ये मजलिस कायम की हुई है। अल्लाह ये मुझमें पसंद नहीं है, अल्लाह ताला जिसका मुझे खातिम बना दिया पता नहीं कौन होगा, उस शख्स की वजह से ये सारा मजलिस चल रही है, मैं कसम खा के कहता हूं इस मसले बैठो, एक शख्स अल्लाह का जो होता है वही कुतुब गौस अब्दाल बनता है, इरशाद एक होता है, होता नहीं होता कुतुब एक होता है गौस एक होता है, ये पूरा मजमू गौस नहीं हो सकता, लेकिन जब चुन लिया जाता है उसमें तो उसके पीछे फिर अपने दोस्तों को लगा देता है उसकी तरबियत के लिए, पता नहीं मुझे किसकी तरबियत के लिए लगाया, लेकिन है एक ही आदमी जिसके लिए अल्लाह ने मुझे दीवाना कर दिया है। और इसकी मिसाल दूं, हर आदमी अपने आप को वही समझे सुभान अल्लाह कि मैं ही वो आदमी हो सकता हूं, वो रंग चढ़ा है बड़े कीमती सौदे इस चार दिन की जिंदगी में, अलहमद इस रास्ते में इंसान थोड़ा सीज हो जाए बड़े कीमती सौदे हैं, कोई है ऐसी शख्सियत अल्लाह ने रखी हुई। तो फरमाया एक मुरीद आपका ऐसा था, जानता नहीं किसी ने पूछा आप आते कहां से, वो डिफरेंट लगता था, कहता जी चाइना से, उस जमाने की बात कर रहे हैं 2-3-4 सौ 5-5 हजार साल की बात है की बात है, तो बाकी थे कि चाइना से कि हाँ कहते किस तरह आते हैं चाइनीज साहब, पैदल پیدل آتا تھا حضرت کے پاس رہتا تھا, چلا جاتا تھا, پھر پیدل آتا تھا. کتنے دن؟ ایک دفعہ 40 سال تک یہ اس نے کیا اپنے حضرت کے ساتھ. ہم سے تو یہ بھی یہاں نکلیں گے تو ہزار بہانے کر کے ہم اپنے شیخ پہ احسان کر کے بار بار دیکھ کے, دیکھا جی میں آ گیا, دیکھا جی میں فلاں کر گیا, میں یہاں بیٹھا ہوں ذکر میں, آ بھی گئے تو منہ بنا کے بیٹھ گئے اور پھر گھڑیاں دیکھنے لگے اور پھر جلدی ہو آج تو ذکر ہونا چاہیے تھا. حضرت ذکر کرایا کریں, تقریر میں کیا رکھا ہے, تقریر نہ کرایا کریں, یہاں تک بھی لوگ کر دیتے ہیں. یہ عجیب زمانہ ہے دوستو. اب فرق دیکھ لیں, یہی ذکر, یہی مراقبہ, یہی ختم خواجگان جو میں آپ کو کر رہا ہوں, یہ باقی بلّہ سے چل رہا ہے, میں نے تو نہیں بنایا, ان سے پہنچے. یہی فرماتے تھے اپنے خان کے اندر, یہی ذکر ہوتا تھا, اسی طرح لوگ بڑھتے تھے, صاحب بیٹھے, یہی امامی ہوتے تھے, یہی نورانی چہرے ہوتے تھے, یہی داڑھیاں ہوتی تھیں الحمدللہ, یہی انداز ہوتا تھا, یہ گردنیں جھکی ہوتی تھیں, سانس رکے ہوتے تھے, اپنے شیخ کے سامنے بیٹھے ہوتے تھے. کہ کیسے آ گیا اس انگلستان میں یہ چیز دیکھیں, یہ ادب کیسے آ گیا لوگوں, تو سمجھ والی بات ہے نا. پتا چلتا ہے کہ اتنا حق راستہ ہے یہ صوفیزم کا, یہ تصوف کا, اللہ کے ولیوں کا اتنا حق راستہ ہے. چلتا ہے کہ یہ چور تو بہت بنے ہیں نا, صوفی ولی تو بہت بنے ہیں, ڈبے پیر, پنجار والا, بندار والا, پتہ کیا کیا بنے, لیکن یہ جو بتا رہا ہوں, یہ رنگ جو چڑھتا ہے, جس کے اس کی مجلس میں جاتے ہی سب سے پہلے جو خوشبو آتی ہے کس کی آتی ہے, سنت رسول صلی اللہ علیہ وسلم.
سبحان اللہ,
جس محفل میں نبی پاک کو خوشبو ہی نہ ہو محفل ہی کیا ہے, مجھے بتائیں. اگربتیوں کی خوشبو نہیں آتی, چاولوں کی خوشبو نہیں آتی, دیگوں کی خوشبو نہیں آتی, پلاؤں کی خوشبو نہیں آتی, نعرے نہیں بجتے گجدے ہوتے, بلکہ کیا آتا ہے کہ جیسے ہی کوئی آدمی آتا ہے آتی عاشق ہو جاتا ہے اس مجلس پر.
سبحان اللہ,
ایک نہیں الحمدللہ ہندوستان سے آنے والے کئی محدثین اور اہلِ جو حدیث کے پڑھانے والے لوگ ہیں, بڑے بڑے علماء کرام ہیں, ان کو اس مجلس پہ عاشق ہوتے دیکھا.
سبحان اللہ,
میں گواہی دے رہا ہوں بیٹھ کے, ان کے خود لفظ ہیں کہ ساری زندگی ہم نے حدیثیں پڑھائی ہیں حضرت, ساری زندگی ہم نے مدرسوں میں رہے, سبحان اللہ, جب جیسے ہی ہم نے اس مجلس کو دیکھا میں گم ہو گیا. ایک کی بات نہیں کر رہا, کئی بڑے بڑے علماء کی بات کر رہا ہوں, لیکن کیا کریں, یہاں کے منافقین کو نظر ہی کچھ نہیں آتا. ابو جہل کو کچھ نظر آیا تھا, میں سمجھتا ہوں ابو جہل پارٹی میں سے کسی کچھ نظر آئی تھی چیز نہیں نظر آئی, لیکن صدیق کو تو ایک دم نظر آ گیا تھا, علی کو تو ایک دم نظر آ گئی تھی بات, ان کے والد کو سمجھ نہیں آیا کہ تو یہ کیا کر رہا ہے, حالانکہ چھوٹے سے تھے, کہ تو کس کے پیچھے لگا ہے, یہ کیا کر رہا ہے, کہتا نماز, کہتے کون سی نماز, یہ کیا نماز ہوتی ہے, ان کے والد پوچھتے ہیں ابو طالب سے, حضرت علی سے, کہتے یہ نماز ہوتی ہے, کہ تو نے کہاں سے سیکھ لی ہے, اوپر نیچے ہو رہا ہے, کہتے میں نے سیکھی نہیں جی, بالکل سچی ہے, اپنے باپ سے کہہ رہے ہیں, کس نے بتائی, میرے بھائی نے, تجھے بتایا اس نے, کہا ہاں کیسے, کہتے میں اللہ کا رسول ہوں, ہم ایسی نماز پڑھتے ہیں, تو میں ان کے ساتھ رہتا ہوں, ہر وقت ان کے ساتھ نماز پڑھتا ہوں. حضرت علی تھے, کیا شان ہوگی حضرت علی کرم اللہ وجہ, مجھے بتائیں آپ, اتنے ساتھ رہے ہیں آپ بچپن سے, اور جو نبی پاک کرتے تھے, اچھا ایک ہمیشہ نبی پاک جب چھوٹے تھے, مطلب جس وقت سٹارٹ کا زمانہ تھا, کوئی بھی نہیں تھا, حضرت خدیجہ رضی اللہ عنہا, ان کو نماز سکھائی, اور دوسرے کس کو سکھائی, حضرت علی نے سیکھی, سبحان اللہ, تو ان کو ساتھ لے جاتے تھے, جاب جاتے ہیں, لیکن میں ساتھ لے جاتا کیا, پھر ہم جماعت کرتے تھے ان کے ساتھ, تو ابو طالب نے کیا کہا, کہ اچھا تو ماشاء اللہ ٹھیک ہے, اگر اس نے سکھائی ہے تو اس کو چھوڑنا نہ کبھی بھی, باپ نصیحت کر رہے ہیں کہ اگر تجھے اس نے سکھائی ہے نا, یاد رکھنا اس کو چھوڑنا کبھی نہ, اور اس کا ساتھ بھی کبھی نہ چھوڑنا. حضرت علی کا سارے تصوف چلا گئے, حضرت علی سے چلے نا, یہ تو ہے بات, شیخ کے ساتھ آئے ہو, شیخ کا ساتھ کبھی نہ چھوڑنا, یہ بتاتے ہیں, اگر کامیاب ہونا ہے تو اللہ تعالیٰ فرماتے ہیں. تو میرے بھائیو, اس میں کامیابی کی چاہتا جو ہے جہاد, اپنے نفس کو کوئی آسان بات ہے کہ 40 سال تک جو پیدل چل کے آتا رہا ہوگا, ذکر بس سیکھ لیجیے, ہمارے لطاف سے اب کیا جانا ہے, اپنے گھر خان کا کھول لیتے ہیں, بس لوگوں میں بٹھا لیتے ہیں, وہیں ذکر شروع کر دیتے ہیں, بڑی جلدی شوق چڑھتا ہے آدمی لوگوں کو جمع کر کے ذکر سکھانے کا, بہت خطرناک راستہ ہے. جیسے ایک صاحب یہاں سے جاتے ہیں, کہتے ہیں کہ آج میں ہندوستان میں 5 خلیفے بنائے ہیں, 10 خلیفے, ہر چکر پہ 10-12 خلیفے بنتے ہیں ہندوستان میں, کونے کونے میں, اتنا تو میرا خیال کسی حضرت فضل قریشی نے مونی بنائے, وہ خلیفہ جتنے ان کے خلیفہ بن رہے ہیں, एक तरीका मुझे बताया, मुझे सोचा बहुत बड़ी चीज है। हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला खलीफा बनना, ऐसा नहीं बात है सच्चे। और ये शौक रखना आस्था आखिरत का शौक को, कब्र का शौक रखो, अपने ईमानों के इंसान देखे खिलाफतें सोचता पीता है सच्चे। तो भाई ये था एक पॉइंट जो मैंने आपको बताना था कि ये दिल से निकाल देना बात, हम जिक्र सही कर रहे हैं तो हम फलां सही कर रहे हैं तो नहीं नहीं करना सही, हमने क्या है नफ्स सही करना, शाबाश समझिए बात, नफ्स की मुखालफत, नफ्स कहना ये कर ले कहता नहीं करना, क्यों करना नहीं कहता, अच्छा तू क्यों नहीं करा कहता अपने हजरत से पूछ लेता हूँ फिर मैं, बोले सुभान अल्लाह किससे कहता। नफ्स कह यार तू आज तीन दफा बीवी के पास जा, कहता नहीं बिल्कुल नहीं जाना, वो जायज है बगल तू, कहते नहीं अपने हजरत से पूछ के आता हूँ, ये वक्त है। नफ्स कहते जा आज सारे दिन सारी रात कुरान पढ़ो जनाब, आज तो दुरुशी पढ़ते रहो सर, है ना आज हदीस सुनी हमने जो सबसे ज्यादा दुरुशी पढ़ेगा साहबी ने कहा, यही था ना जी लोग से कहते नहीं अपने शेख से पूछता हूँ हदीस मोतबर सब कुछ मुझे, लेकिन मैं मरीज हूं ये खुराक मैं खा सकता हूँ ही नहीं खा सकता, याद रखिए अगर ज्यादा खुराक खा ली, हलवा बहुत प्यारी चीज है बुरी चीज है, जिसको अच्छा लगता है हाथ खड़ा करे ना, ये हमजा वाला सबसे पहले खड़ा करेगा, कच्चे पक्के हलवे खिलाते लोगों को है जी, हम खाते हैं ना हलवा अच्छी चीज है, अगर ज्यादा खा ले आदमी क्या होता है हॉस्पिटल मुद्दे होना पड़ता है ना, बुरी चीज तो नहीं अच्छी चीज खाई आप, हर इबादत बहुत अच्छी चीज है, दुरुशी सच्ची क्या मुझे बताए और क्या चीज होगी, लेकिन अपने शेख से पूछ लें कि मैं इस काबिल हूं जनाब दुरुशी कर सकूं, जैसे हजरत गौस पाक ने फरमाया कि इस काबिल है ये मुर्गा गाय, इसको मांगने मुर्गा खिला दी उसको दस लग जाएंगे, ये मुर्गा जो है नफ्स वाले खा सकते हैं सिर्फ, ये वही कर सकते इबादत, इसका क्या है कि कितने कुछ हो जाए आदमी किसी इबादत के लिए करने को दिल करता है, अपने शेख से पूछे हजरत ये काम कर सकते हैं, अच्छा फिर उसको बता दिया, वो आगे बताते फिरते तू भी ये कर ले, मेरे शेख दस है तू भी ये कर ले, औरतें अपने दोस्तों को बताते फिरती है, खबरदार आपने आम दवाओं के बारे में लिखा कि ये दवा सिर्फ आपके लिए है और किसी के लिए इस्तेमाल ना करिए, दवा पैनाडोल भी लिख देता है डॉक्टर, आपको नहीं पता कि सूट करेगी उसके सर दर्द पे या नहीं करेगी। तो ये जो बताई जाती है हदीस के अंदर, जिस तो मौलाना है तो ऐलान करेंगे ना, ऐलान करते पूरा अल्हम्दुलिल्लाह कि भाई ये चीज ऐसी है, ये चीज ऐसी है, तो हम नोट बना के काम शुरू कर देते हैं, बास को मैंने देखा है कौन ये फला ये फला फला नहीं, यही तो वजह है कि आदमी शेख के पास जाके उसे सही खुराक खरीदता है और सही खुराक लेता है, राइट थोड़ी और बेहतरीन कीमतें जो उसको कबूल कर लेती है उस चीज को, शेख को कामिल होना चाहिए। तो कितनी अच्छी बात है, एक सोचे तो ये भी एक बात समझ आ गई कि भाई ये जो हम सुनते हैं मौलाना बिल्कुल सही कहते हैं, अपने लगे हैं दुनियादार करते हैं ऐसे कर लाते हैं मौलाना लग जाते हैं, लेकिन जिसके पास कोई शेख है और जो इस रास्ते पे चल रहा है, किस रास्ते पे, जो रास्ता अल्लाह ने बताया है अब तक पहुंचने का, और दूसरा रास्ता कोई नहीं है, कोई और मैं अपनी गूगल नहीं बता रहा, कौन बता रहा है अल्लाह बता रहा है खुद, वजह खुद वाला रास्ता सिर्फ मैं तुझे बता रहा हूं और इस पर गारंटी दे रहा हूं, मैं खुद तुझे अपने पास लेके आऊंगा, खुद अपने रास्ते तुझे दिखाऊंगा, इस सड़क पे तू चढ़ जा अल्हम्दुलिल्लाह मेरी स्कॉर्ट तुझे लेके आएगी मेरे पास सामने, ऐसे तो हमेशा इस रास्ते में सोच समझ के अपनी जिंदगी गुजारे, बहुत थोड़ा वक्त है, नफ्स की मुखालफत हालत में अपनी तरफ से करना मामलात जी करना, इतने सदके कर दिए, इतना फला कर दिए, इतना यू कर दिया, नफ्स मोटा हो गया सुभान अल्लाह, क्या हो रहा है मैं तो बहुत बड़ा बुजुर्ग हो गया, ख्वाब में से ख्वाब आ गए, ये चीज आ गई, फलां ज्यारतें हो गई, बस समझ लगा मैं बहुत पहुंच गया, चीज अपने शेख को बताया, ये हो गया। तीन चार चीजें बताई हैं, नंबर एक अदब मजलिस का कि किस तरह शेख के पास आना चाहिए, अगर सालिक है माशबीन तो जो चाहे जिस तरह है दीवारें देखता है, लेकिन जो दीवारें घड़ी देखने वाले हैं उनसे एक रिक्वेस्ट मैं जरूर करूंगा हाथ बांध के तो आए दुआ कि भाई फिर इस मामले में ऐसे क्या करें, देर से आते हैं कि आके ऐसी जगह बैठ जाएं जहां मैं आपको देख ना सकूं, आप मुझे ना देखें, जरूर है क्योंकि इससे सारी मस्जिद पर असर पड़ता है। जिसको आदत नहीं करने की, इधर करने की, मुंह ढांकने की, जरूर कर, क्या कर सकते, लेकिन ये क्या कि ऐसी जगह बैठे ना जैसे वो बैठे हमारे कुर्सी वाले हजरत, वहां की बैठ जाए ताकि मैं उनको देख ना सकूं, मेरी जान छूट जाएगी, बड़ी मेहरबानी होगी अगर मेरी ये बात मान ले उस शख्स, वो आदत उसकी खत्म नहीं हो सकती। तो मस्जिद सारी खराब होती है और सारा गुनाह उसका सर जाता है कि उसकी भलाई की बात कर, अल्लाह करे फिर आस्ता आस्ता सही हो जाए, बेशक फिर मेरे सामने आ जाए वो, मैं उसके सामने आ जाऊं जब अकल आ जाए। बाहर लोग बड़े पने बनाए होते हैं माशा, शाहिद साहब मैंने आज तक इनकी शक्ल ऊपर देखी नहीं, पहचानते नहीं है कौन, मदरसे के बाद नहीं माशाल्लाह इस तरह बैठता है, मैं हैरान होंगे, मैं देखी शख्स तो हिलती नहीं करता, ना जिक्र में ना तकरीर में, कान खुले होते हैं, मुंह बिल्कुल नीचे, ना गर्दन हिलती है, ना मुंह हिलता है, ना किसी ताइद नहीं पहुंच दीजिए। जब शेख कहते भाई साहब क्या बात है सुबहान अल्लाह, फिर उस नारा मारा सुबहान अल्लाह का दिल खुश हो जाता है, सही है ना। तो जिसको ये आदत पड़ी हुई है, मैं तो पॉइंट आउट तो नहीं करूंगा, खुद वो बेहतर जानता है, इस मस्जिद की खातिर और खुद अपने खातिर गुनाह उसको ना, प्लीज ऐसी जगह बैठ जाए जहां उसको ना देख सकूं, वरना फिर मुझे खुद उठाना पड़ेगा, तो फिर तो बुरी बात है, तो मस्जिद के लिए फिर काम करना पड़ता है डिसिप्लिन कायम करने के लिए। तो एक बात तो मस्जिद से होगी, दूसरी बात यह होगी रास्ता हमें पता लग गया, कोई रास्ता नहीं है सिवाय किस चीज के, नफ्स की मुखालफत, वो हमने करनी है। और नफ्स की मुखालफत करने के लिए क्या चीज जरूरी है, शेख से बात माननी, गाइडेंस ऑफ शेख, जायज नाजायज मुबाह फर्ज सुन्नत कुछ नहीं देखना, कोई फतवा नहीं दे सकता, कोई फतवा नहीं दे सकता, सब सही। लेकिन आपको कौन बताएगा ये सब क्या है, और जब बता दे उसकी बात किसी किस्म का वसवसा ख्यालात या शैतानियत या उसको रिपीट करना, नहीं जी ऐसा करना था, बार बार दोहराना हराम, कुल्लू ना हराम, बस सुना एक्सेप्ट, दिल जान से एक्सेप्ट कर ले, सख्त हो आज के बाद ऐसे ही होगा जी इंशाल्लाह, इससे ज्यादा ना होगा ना इससे कम होगा। मैं जाता था हज पे, अरसा हज ने मुड़ के देखे तू क्या करने है हज, कहते इसके बाद कभी ना आना, पता चल किस तरह बनना चल पड़े, कहता हूँ काम कर, मैं वहां कौन शुरू नहीं हंसता, मत जनाब जी मैं तो नहीं, अल्हम्दुलिल्लाह वो तो गाइड कर रहे ना, कहते नहीं आना फारूक साहब आप हंस भी ना है, ठीक है इंशाल्लाह सवाल ही पैदा करता हूँ। हमारे घर तो जनाब इतनी बड़ी चीज है, इतनी बड़ी इबादत है, सब क्या मना कर रहे हैं, मुझे तवाफ क्यों नहीं कर रहे। जब तक हजरत के साथ बैठता था, ये भी सुन ले आप, ये मेरे हजारों साल का बता रहा हूं, एक साल की बात नहीं कर रहा, और सारी जिंदगी मैंने जब भी गया हूं खाना काबा में अपने शेख की सोबत के अंदर रहा हूं, घंटे अल्हम्दुलिल्लाह, तो मैंने कभी तवाफ नफिल नहीं किया, मैंने कोई ऐसी चीज नहीं की जो ना कुरान पढ़ा, ना नफिल तवाफ किया, ना मैंने नफिल पढ़े, कुछ नहीं, सिर्फ एक काम होता था हजरत के पीछे बैठ के मेरा मराकिब रहता था सुबह से लेकर रात तक। मेरे हजरत ने कभी नहीं कहा यार दुनिया तवाफ करिए, तो जाओ उमरा करा यार, तो फलां करा, लगती है जी बातें लगती, लेकिन सुबहान अल्लाह जब वापिस आता था तो करोड़ों हज और उमरे का सवाब लेकर आता था, सीना इतना खुला होता था, नूर और नूर। अच्छा तो लोगों तो बात समझ आती थी यार ये भी कोई बात, एक साथ मेरे साथ चले गए साहब, तो ये भी कोई यार क्या ना तुम उमरा करने देते हैं, मुझे कह रहे शेख नहीं करने देता, ना तुम्हें उमरा करने देते हैं, ना तुम कुरान की तलावत करते हो, ना हमें कुछ तुम्हें और इबादत करते देखी, ना तुमने फलां करते देखी, ना तुम वहां गए ना यहां गए, कभी ज्यारत नहीं मैंने की। एक और बात बताता हूं, कभी मैंने वहां चाय नहीं पी मक्के में, खाने की तो बात अलग कर, वही खाता था हज को देखता था, सूखी रोटी खा ले मैं भी सूखी रोटी खाता, हज जमीन पे सो रहे, मैंने कभी भी कितने सालों तक लाता 20-25 पता नहीं कितने साल थे, मैंने कभी भी होटल का पता नहीं था मुझे, होटल आया किधर, मुझे सिर्फ जमीन का पता था और एक चादर का पता था, जहां पूरे मक्के के जहां मुझे नींद आती मैं जमीन पर लेकर लेट जाता था। लेकिन फिर भी मैं कहता हूं कि जिस मुकाम का वली था, जिसकी सुबह में बैठा था, ये जर्रे के बराबर भी मेरा मुजाहिदा नहीं था उसके लिए, तो बहुत कीमती ऊंची चीज थी। लेकिन मानना पड़ता है नफ्स, ये नहीं कि भाई ख्वाहिश नहीं करते, जब मैं देखता था लोग खा रहे हैं पी रहे हैं, चिकन खा रहा है, कोई हलवे खा रहा है, कोई फला कुछ कर रहा है, कोई चाय पी रहा है, कोई लस्सी पी रहा है, मैं कुछ भी नहीं, پورے پورے دستر پتہ پتہ دن گزر جاتے، چائے کی شکل نہیں دیکھتے، چائے ہے کیا چیز پتہ نہیں. تو بھائی یہ تو راستہ ہے فناف شیخ ہونے والا راستہ، اور اس پہ شکر لاکھ یہ کرے اللہ تعالیٰ سے کہ ہمیں اللہ تعالیٰ نے شیخ دے دیا، اور شیخ مناسبت سے دے دیا ہے. تو اگر مناسب نہیں ہے، آپ لیفٹ جا رہے ہیں وہ رائٹ جا رہا ہے، تو بھائی پھر تو لیفٹ رائٹ ہو جائیں، آنے کا فائدہ کیا ہے؟ سواب تو ہر جگہ مل جائے گا آپ کو، ذکر کا. آپ اس پہ جا کے کسی درس میں بیٹھیں گے، کہیں چل رہے ہوں گے ہزاروں درس، سواب مل جائے گا آپ. کسی مسجد میں چلے جائیں، ہر مسجد میں چل رہا ہو، ہر عقیدے کی مسجد میں کچھ نہ کچھ تو ہو رہا تھا نا، بیٹھ جائیں آپ کو سواب ملے گا. یہاں ایک خاص مقصد کے لیے آئے ہیں، خاص مقصد کے لیے، ذکر کے لیے نہیں آئے ہم، خاص مقصد کے لیے. کیا؟ کہ ہم اپنے شیخ کی صحبت کو لینے آئے ہیں، اس کی باتیں سننے آئے ہیں، اس کی گفتگو سننے آئے ہیں، اس کی گفتگو سے اپنی اصلاح نکالنے آئے ہیں، اور اس کو اپنی زندگی میں تحریر کرنے آئے ہیں. ہماری زندگی کی پوری ڈائری بن جائے گی، ہمیں اس کے خلاف کچھ کام کرنا نہیں ہے. اگر ان باتوں کے خلاف آپ کام کر رہے ہیں تو قسم خدا کی وقت بھی ضائع کر رہے ہیں، آخرت بھی ضائع کر رہے ہیں، دنیا بھی ضائع کر رہے ہیں. کس کو دھوکہ دے رہا ہے آدمی کچھ پتا نہیں. اللہ پاک ہم سب کو توفیق نصیب فرمائے کہ اللہ یہ چند دن احساس زندگی کے اسی میں ہم اپنی زندگی کو اصلاح کے طور پر گزار لیں، اور اپنے مقصد کو سمجھیں کہ کتنے بڑے بڑے درجات ہیں اس کے. فائٹ وتھ نفس، بس یہ ایک پیغام اللہ تعالیٰ کا، لڑو اپنے نفس کے ساتھ جب تک زندہ ہو، اس کی خواہش کو پورا نہ ہونے.